नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि निर्वाचनको सबै परिणाम आइसकेको छ र परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो दल मात्र बनेको छैन, ऊ द्वितीयको नजिक पुगेको छ। करिब दुई सीट उसलाई द्वितीय ल्याउनका लागि अपुग भयो र सँगै अन्य दलहरू निकै पछाडि परेका छन्। यसको अर्थ अब राष्ट्रिय स्वतन्त्र पार्टीले एकल सरकार बनाउने बाटो खुलेको छ। यो सँगै अब रासुपाभित्र आन्तरिक छलफलहरू सरकार गठनका लागि तीव्र भएका छन्। निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति समक्ष बुझाइसकेपछि यो प्रक्रिया प्रारम्भ हुन्छ र अबको केही हप्तामै मुलुकले नयाँ सरकार प्राप्त गर्ने निश्चितै छ। यो बाटोमा मुलुक गइरहँदा आम नागरिकले ठूलो अपेक्षा गरेका छन्। त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टी जुन पछिल्लो नयाँ दल पनि हो र यो दललाई अपार मतका साथ विजयी गराएका छन् र सँगै यो गरिरहँदा अबको संसदमा 90% भन्दा बढ़ी सांसदहरू चाहिँ नयाँ देख्न पाइने पनि भएको छ। यसरी अब मुलुकले नयाँ प्रधानमन्त्री नयाँ सरकार पाउँदै गर्दा आम नागरिकमा अपेक्षा कस्तो छ, अहिलेका समस्या समाधान गर्न अबको सरकारले के गर्नुपर्छ, यो विषय अहिलेको पेचिलो विषय बनेको छ। सबैतिर यो विषयले छलफल पाएको छ। मुलुकको अवस्था हेर्ने भने सुशासन भ्रष्टाचार नियन्त्रणका लागि गत भदौ 23 र 24 गते झेन्जी विद्रोह भयो, झेन्जी पुस्ताको विद्रोह भयो र त्यो विद्रोहपछि मुलुक निर्वाचनसम्म आइपुग्यो र निर्वाचन सम्पन्न भइसकेपछि ताजा जनादेश अनुसार अब नयाँ सरकारको बाटोमा मुलुक रहिरहेको छ। झेन्जी पुस्ताले उठाएका मागहरू सम्बोधन गर्नुपर्ने यो सरकारलाई महत्वपूर्ण कार्यभार त छँदैछ। सँगै अहिले देखिएका विभिन्न समस्याहरूसँग जुधेर यसको समाधान निकाल्नु पनि यो सरकारलाई चुनौतीपूर्ण कार्य छ। महँगी बढ़दै गएको छ, राष्ट्र ब्याङ्कको पछिल्लो तथ्याङ्कले 11 महिना यताकै उच्च महँगी देखाएको छ। सँगै मध्यपूर्वमा जुन खालको समस्या भयो त्यो समस्याले त्यहाँ कार्यरत थुप्रै नेपालीहरू चाहिँ अब के हुने भन्ने एउटा चिन्तामा रहेका छन् र कतिपय नेपालीहरूलाई रेस्क्यू मार्फत फ्लाइट मार्फत उनीहरू नेपाल फर्किएका छन्। 3,500 यात्रु रेस्क्यू फ्लाइट मार्फत नेपाल फर्किएको विवरण संचार माध्यमहरूमा आएका छन्। आज हामी विशेष गरी नयाँ बन्दै गरेको सरकारसँगको अपेक्षा, सरकारले यो चुनौतीका लागि अहिले देखिएका जति पनि चुनौतीहरू छन् ती चुनौतीहरूको सामना गर्न के गर्नुपर्ला लगायतका सन्दर्भमा आज हामी तपाईंकै धारणा बुझ्ने प्रयास गर्नेछौ। 42 11 721 र 42 11 736 हाम्रो स्टुडियोको टेलिफोन नम्बर र यी नम्बरहरूमा टेलिफोन गरी आफ्नो धारणा व्यक्त गर्न सक्नुहुनेछ। आफ्नो धारणा व्यक्त गर्दा मर्यादित शैलीमा यहाँले अवश्य नै व्यक्त गर्नुहुनेछ, त्यो हाम्रो विगतदेखिकै परिपाटी नै हो र हाम्रा श्रोताहरूले पनि त्यसलाई नै निरन्तरता दिँदै आउनु भएको छ। हामीले त्यो अपेक्षा पनि गरेका छौं। नयाँ बन्दै गरेको सरकारसँगको अपेक्षा लगायतका सन्दर्भमा आज हामी तपाईंकै आवाज सुन्नेछौ। विशेष गरी मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण सुशासनको प्रवर्धनका लागि झेन्जी पुस्ताले आन्दोलन गर्यो र आन्दोलन पश्चात अब नयाँ सरकारको बाटोमा मुलुक अगाडि बढ़ेको छ। नयाँ सरकार बन्दै गर्दा अधिकांश नयाँ पुस्ता आउने देखिन्छ। त्यो संसदको अहिलेको चित्र हेर्दा 90% भन्दा बढ़ी चाहिँ नयाँ पुस्ताले नयाँ अनुहारले संसदमा उपस्थिति जनाउँदैछन्। यसको अर्थ अब बन्ने सरकारमा पनि नयाँ पुस्ताले प्रतिनिधित्व गर्दैछ र राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बन्दैछ किनकि उसलाई जनताले अभूतपूर्व मत दिएका छन् करिब दुई तिहाईको नजिक पुर्याइदिएका छन् र यस अर्थमा पनि राजोपाले नयाँ सरकार गठनका लागि आन्तरिक छलफल तीव्र पारेको संचार माध्यमहरूमा समाचार आइरहेका छन्। यसरी सरकार गठन गर्दै गर्दा नयाँ सरकार गठन हुँदै गर्दा सरकारले कसरी काम गर्ला, सरकारको विदेश नीति कस्तो होला लगायतका तमाम चासो आम नागरिकलाई हुनु स्वाभाविकै हो र नागरिकका अपेक्षा अनुसार सरकार कसरी अघि बढ़नुपर्छ, सरकारले कसरी काम गर्नुपर्छ भन्ने सन्दर्भमा आज हामी अन्तर्संवादमा केन्द्रित हुन्छौं। हामी तपाईँकै धारणा बुझ्ने प्रयास गर्छौं। 4211721 4211736 यी दुई टेलिफोन नम्बरमा टेलिफोन गरी आफ्नो धारणा मर्यादित ढंगबाट राख्न सक्नुहुन्छ। यति नै बेला कोही टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार।
नमस्ते प्रवीण सर।
हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ, कहाँबाट बोल्दै हुनुहुन्छ?
म महोत्तरीबाट जीवत मिश्रा।
जीवत मिश्रा हजुर, आजको विषयमा यहाँको धारणा राख्न सक्नुहुन्छ?
सर्वप्रथम त राष्ट्रिय स्वतन्त्र पार्टीलाई धेरै बधाई छ, जति अब सफलता प्राप्त गर्नुभएछ र पार्टीको काँधमा धेरै ठुलो जिम्मेवारी आएको छ। मलाई लाग्छ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणा पत्र अथवा वाचा पत्रमा जुन वाचाहरू गर्नुभएको छ त्यसमा तुरन्तै अगाडि बढ्नु पर्यो र सर्वप्रथम तुरन्तै देखिने गरी अब नयाँ मन्त्री परिषद गठन गर्दाखेरि संसद बाहिरका विज्ञहरू मन्त्री हुने भन्ने वाचा छ, त्यसैले त्यो पालना गर्नु पर्यो। अब रह्यो जुन जिन्जी पुस्ताको माग भदौ 23-24 आन्दोलन पश्चात र यो पुरै देशकै माग हो, देशका आम नागरिकको माग हो। अब त्यसमा चाहिँ सरकारले अगाडि बढ्नु पर्यो, जनतालाई सुलभ ढङ्गले डेलिभरी गर्नु पर्यो। नेपाल देश हाम्रो देश कृषि प्रधान देश थियो र छ, हरियो वन नेपालको धन भनिन्थ्यो, तर आज देश बाहिरबाट काठ ल्याउनु पर्ने अवस्था, त्यो कस्तो विडम्बना हो। हाम्रो पराष्ट्र नीति कति कमजोर छ, आज कति आक्षेपहरू आइरहेछ यहाँ हामी सामाजिक सञ्जालमा हेर्दैछौँ। त्यसैले देशको स्वाधीनता, देशको अखण्डता, देशको मान मर्यादालाई आँच आउने गरी कुनै पनि निर्णय गर्नु हुँदैन, कुनै संयुक्त रूपमा गर्नु हुँदैन। देशको प्रतिष्ठालाई अगाडि बढाउनु पर्यो र देशलाई रोजगारी यहाँ सृजना गर्ने कृषि, हामी यही कार्यक्रममा सुन्यौँ, निजी क्षेत्र भनेको कृषि क्षेत्र पनि हो। आखिरमा यो हामी पुरा संसारका मानिस अन्न नै खान्छौँ नि, तर आज उपेक्षित छ। तुरुन्तै मल कारखाना स्थापना गर्नु पर्यो, हामी वर्षौँदेखि 10 वर्षदेखि मलको अभाव हुँदैन र जहिले पनि अभाव हुन्छ। बिजुली पानीको समस्या छ, पानी फिटाइ हुँदैन, तर हामी बिजुली बेच्न तम्सिन्छौँ, यो कस्तो अवस्था हो। हाम्रो खेतमा पानी आउनु पर्यो, बिजुलीको सुविधा हुनु पर्यो, बिजुली बनाउने अब त्यो हामी कृषि क्षेत्रमा चाहिँ कृषि मिटर लगाएर हामी के फ्रीमा बिजुली दिन सक्दैनौँ, सहुलियत दरमा दिन सक्दैनौँ। यी जुन जनताका राहतहरू छन्, करका बोझहरू थपिएका छन्, यो सारा मूल्याङ्कन गरेर आम जनताले वास्तवमा परिवर्तन महसुस हुने गरी काम गरेर देखाउनु पर्ने चुनौती छ।
हस् जीवस जी, यहाँलाई धन्यवाद, आफ्नो धारणा व्यक्त गर्नुभयो। फेरि अर्का श्रोता आइसक्नु भएको छ। नमस्कार।
हजुर नमस्कार।
हजुर को बोल्दै हुनुहुन्छ, कहाँबाट? के भन्नुभयो, अलि सुनिएन। ए हजुर, ल आजको सन्दर्भमा, आजको विषयमा यहाँको धारणा के छ?
अब नयाँ सरकार बन्ने अवस्था आएको छ, होइन? नयाँ सरकारले चाहिँ के भने पुरानो सरकारले जस्तो त्यो शासनको जस्तो जनतालाई भेटघाट छैन, एउटा टाइमकै राखेर भेट कार्यक्रम राखो र जनतालाई खुल्ला रूपले तपाईँ हामी भए जस्तो भेट गरेर समस्याहरू बुझेर समाधान गरोस्, एकदम जनतालाई
हस् यहाँलाई धन्यवाद. त्यति स्पष्ट हुन सकेन, भक्तपुरबाट हुनुहुन्थ्यो. फेरि अर्का श्रोता लिन्छौ हामी. नमस्कार.
हजुर नमस्कार.
हजुर को बोल्दै हुनुहुन्छ?
मेरो नाम देवबहादुर गुरुङ हो.
हजुर कहाँ हुनुहुन्छ?
म पोखरा महानगरको 18 नम्बरबाट बोलेछु.
हजुर हजुर.
अब मेरो कुरा के रहेछ भनेदेखि, देशमा लाखौं लाख समस्याहरू छन्, यो समस्यालाई हल गर्नलाई कसै एउटाको दलको मात्रै अब स्किमले उनको मात्रै इच्छाले हुनेवाला पनि छैन. र म धेरै चिन्तन गर्ने मान्छु हजुर. हामीले सबभन्दा पहिला के हो भने, नेपालमा देशभक्त नागरिकहरू जन्मनु पर्यो. र त्यो देशभक्त नागरिक जन्मनको लागि केले छेकेको छ भन्दाखेरिमा, यो जुन शिक्षा क्षेत्रमा हाम्रो आफ्नो भाषा संस्कृति साहित्य व्याकरणको पनि विकास हुन दिएको छैन. देशले केले रोक्यो भने अङ्ग्रेजी विषयले. त्यो शिक्षा क्षेत्रमा अङ्ग्रेजी विषयलाई स्वैच्छिक बनाइदिनु भयो भने त्यसपछि बल्ल देशभक्त नागरिकहरू जन्मन थाल्नेछ. देशभक्त नागरिक जन्मे भने नै बल्ल उनले चाहिँ नि बल्ल आफ्नो देशमा मैले राम्रो काम गर्नुपर्छ, म आफ्नो देशमा बस्नुपर्छ, मैले बदमासी गर्नु हुँदैन भनेर बल्ल त्यसो गर्यो भने मेरो चाहिँ मातृभूमि चाहिँ बदनाम हुन्छ भन्ने बल्ल त्यो भावना जागृत भएपछि बल्ल देश उम लाग्नेछ. यो चाहिँ नयाँ सरकारले त्यो मात्रै एउटा चाहिँ कुरा गर्यो भने देशले एउटा नयाँ बाटो लिन्छ, सही बाटो लिनेछ हजुर.
हस् धन्यवाद. देवबहादुर गुरुङ हुनुहुन्थ्यो पोखराबाट. हामी जति सक्यो तपाईँको धारणा धेरै लिने प्रयास गर्नेछौ. आजको सन्दर्भमा हामी नयाँ सरकार गठन हुँदै गर्दा नयाँ सरकारले गर्नुपर्ने काम दायित्व लगायतका सन्दर्भमा तपाईँकै धारणा बुझ्ने प्रयास गरिरहेका छौं. फेरि अर्का श्रोता आइसक्नु भएको छ. नमस्कार. नमस्कार. को बोल्दै हुनुहुन्छ, कहाँबाट?
म अहिले मोरङको चाहिँ बेलाका नगरपालिका महिना महिनाबाट टिकाराम राई बोलिरहेको छु.
हजुर हजुर टिकारामजी, आजको सन्दर्भमा यहाँको धारणा राख्न सक्नुहुन्छ?
म विस्तृत रूपमा आफ्नो धारणाहरू राख्न चाहन्छु. सबैभन्दा पहिला त
हजुर छोटकरीमा राख्नु होला है, हामीसँग समय कम छ.
हजुर सबैभन्दा पहिला त म एक दृष्टिहीन व्यक्ति पनि हो होइन, र अहिले भर्खर हामीले चाहिँ फागुन 21 गते निर्वाचन सम्पन्न भएको छ होइन, त्यहाँ आफ्नो मत पनि व्यक्त गरियो. त्यसपछि अब अहिले राष्ट्रपा चाहिँ दुई तिहार नजिक पुगेको छ, र अबको अपेक्षा चाहिँ हामी सम्पूर्ण चाहिँ सर्वसाधारणको तर्फबाट चाहिँ देशमा चाहिँ अलिकति 5 वर्ष स्थिर सरकार होइन, त्यसपछि चाहिँ सुशासन अर्को मुख्य चुनाव सुशासन एउटा कायम गर्नुपर्ने सरकारले एउटा गर्नुपर्ने काम. त्यसपछि चाहिँ पहिला चाहिँ अब दलका चाहिँ उसबाट चाहिँ भागभन्डाबाट चाहिँ मन्त्री नियुक्त गरिन्थ्यो भने अहिले चाहिँ मन्त्री परिषद अलिकति सानो बन्ने भन्ने कुरा आएको छ, र यसमा चाहिँ विज्ञताको आधारमा मन्त्रालयगत चाहिँ नियुक्ति हुनु पर्यो
होइन. विज्ञताको आधारमा हस् टिकाराम राईजी धन्यवाद. विज्ञताको आधारमा चाहिँ यो नयाँ सरकारले अब बन्दै गरेको सरकारले मन्त्रीहरू नियुक्त गर्नु पर्यो, जसका कारण चाहिँ काम चाहिँ प्रभावकारी हुन सकोस् भन्ने यहाँको धारणा. मोरङबाट हुनुहुन्थ्यो टिकाराम राई. फेरि अर्का श्रोता हुनुहुन्छ, हामी लिन्छौ. नमस्कार.
नमस्कार. सेवारो
कहाँबाट को बोल्दै हुनुहुन्छ?
म रेडियो नेपालको एकदमै नियमित र पुरानो श्रोता, रेडियो नेपाललाई एकदमै प्राणभन्दा प्यारो माया गर्ने श्रोता,
हजुर
प्रदेश नम्बर 1 को 65 जिल्ला सिलौटी डाँडा एफएमको नियमित श्रोता सान्दो काङदेमले.
के छ आजको सन्दर्भमा यहाँको धारणा?
एकदमै अब बन्ने सरकार, अब बन्ने नयाँ युवाहरूको जोस, पुरानो पुस्तालाई बाई बाई गरेर नयाँ पुस्ताहरू आउनुभएको छ, म साह्रै खुसी छु. र यता मेरो पूर्वाञ्चल अथवा पूर्व भेग हाम्रो पूर्वाञ्चलतिरबाट उदायको हाम्रो नयाँ पार्टी श्रम शक्ति श्रम संस्कृति पार्टी, हाम्रो हर्क साम्पाङको पार्टी नयाँ प्रतिपक्षमा आएको छ. अब चाहिँ नयाँ युवाहरू नयाँ जोसका जाँगरका साथ देशलाई माया गर्ने, अब त्यो पुरानो त्यो के भन्छ त्यो चिठी लेखेर आएको चिठी पत्र पढेर चिठीको जमाना आएको पुरानो नेतालाई बाबै गरेर अब डिजिटल युगमा प्रवेश गरेको हाम्रो नयाँ यो जोस उमङ्ग छ आउने हाम्रो नयाँ नेताले चाहिँ अब बन्ने नियम कानुन अब बन्ने सरकारमा चाहिँ एकदमै पहिलाको जस्तो त्यो एकदमै झगडा गर्ने, सरकार गिराउने, तपाईँको के त्यो भयो त्यो नभयो एकदमै क्लियर भावनाका साथ आउनु होला आउनु नै छ भन्ने आशा लिएको छु है त।
धन्यवाद यहाँलाई। पाँच थरबाट हुनुहुन्थ्यो सान्दुक आङदामले, विशेष गरी नयाँ पुस्तासँग उहाँले ठूलो अपेक्षा गर्नु भएको छ र त्यो अपेक्षा आफ्नो धारणामा व्यक्त गर्नुभयो। आज हामी नयाँ सरकारसँगको अपेक्षाका सन्दर्भमा तपाईँसँगै कुराकानी गरिरहेका छौं। 42 11 721 र 42 11 736 टेलिफोन सम्पर्कमा रही आफ्नो धारणा व्यक्त गर्न सक्नुहुन्छ। यति नै बेला अर्का श्रोता आइसक्नु भएको छ। नमस्कार।
नमस्कार परमेश सर। नमस्कार
हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ, को बोल्दै हुनुहुन्छ?
म महोत्तरी जिल्ला बर्दिवास नगरपालिकाबाट बोलिरहेको छु।
हजुर, शुभ नाम
विजयराज महतो।
हजुर, अब के छ यहाँको नयाँ सरकार, अब केही दिनमा गठन हुँदैछ, बन्दैछ, यो बन्दै गर्दा यहाँको अपेक्षा कस्तो छ?
नयाँ पुस्ताहरू आउनु भएको छ, नयाँ पुस्तालाई चाहिँ बधाई दिन चाहन्छु र देशको विकासको सम्बन्धमा चाहिँ राष्ट्रियतालाई केन्द्रबिन्दुमा राखेर देशको विकासलाई अघि बढाउनु पर्नेछ। देशको शत्रु भनेको मानिसको शत्रु मानिस होइन, देशको शत्रु चाहिँ अशिक्षा, गरिबी, दण्डहीनता, भ्रष्टाचार र कुशासन, मतलब सुशासन नभएको अवस्था, कुशासन छ। यिनीहरूलाई चाहिँ जडैदेखि निर्मूल गरे देशको समग्र हित हुने, हित अनुकूल हुने गरी चाहिँ विकास गर्नुपर्नेछ नयाँ पुस्ताले। र मन्त्रीमण्डल गठन गर्दाखेरि चाहिँ विज्ञताको आधारमा चाहिँ मन्त्रीमण्डलको जिम्मेवारी दिनुपर्नेछ र संसदबाट पनि योग्यलाई चाहिँ सम्मान गर्नुपर्नेछ मन्त्रीमण्डलमा। यो भनाइ म राख्न चाहन्छु।
हस् धन्यवाद यहाँलाई। फेरि अर्का श्रोता लिन्छौँ हामी। नमस्कार।
नमस्कार
हजुर, यहाँ शुभ नाम यहाँको कहाँबाट बोल्दै हुनुहुन्छ?
हजुर, म टिकाराम गेवाली, काठमाडौँ महानगरपालिका 14 नम्बर वडाबाट।
हजुर, अब आजको सन्दर्भमा भनौँ, अब नयाँ सरकार बन्दै गर्दा यहाँको अपेक्षा नयाँ सरकारसँग कस्तो छ र के सुझाव दिनुहुन्छ?
म लगायत आम नेपालीको अपेक्षा के भन्न चाहन्छु भने सरकारले गर्ने मुख्य तीनटा काम हो, गभर्नेन्स, डेभलपमेन्ट र सर्भिस डेलिभरीको कुरा हो। सरकारले गभर्नेन्सको काममा चाहिँ राम्रा ऐन नियम कानुनहरू तुरुन्तै ल्याओस्, किनकि अत्यधिक बहुमत छ। डेभलपमेन्टको सेक्टरमा ठेकदारहरूले ठग्ने, ढिलो गर्ने, काम ढिला सुस्ती गर्ने, गुण्डागर्दीलाई पाल्नुपर्ने विभिन्न विकृतिहरू छन्, ती कुराहरूलाई पनि डेभलपमेन्टको सेक्टरमा तुरुन्तै गर्न सकिन्छ, त्यो गरियोस्। र सर्भिस डेलिभरीको कुरामा पनि अब आम नेपाली जनता अफिसमा जाँदाखेरि आहा नयाँ सरकार आइसकेपछि कति सजिलै काम भयो, कति सहज भयो भनेर अनपढ अशिक्षित व्यक्तिहरू जाँदा पनि, चिन्जान नभएको, पहुँच नभएको व्यक्ति जाँदा पनि सहजै काम भयो भने यो सरकार आएको छनक हुनेछ। र मेरो सुझाव सल्लाह के दिन चाहन्छु भने गर्नुपर्ने काम धेरै छन्, यति धेरै छन् कि अहिले एकै मिनटमा भन्न सक्ने अवस्था छैन, तपाईँले दिएको समयमा मैले भन्न सक्ने अवस्था छैन। तर पनि तत्काल के गर्ने, एक वर्षमा के गर्ने, त्यसको तीन वर्षमा के गर्ने, अन्तिम वर्षमा के गर्ने, त्यसरी चाहिँ तिनवटा क्याटेगोरी गराएर काम गरोस्। र अब हामीले चाहिँ जसरी इक्जाममा, जाँचमा चाहिँ सुरुमा सजिला सजिला काम एन्सर दिन्छौँ, पछि चाहिँ अप्ठ्यारा क्वेसनको उत्तर दिन्छौँ, त्यसै गरी सरकारले पनि सुरुमा सहज काम गरोस्, जनताको मन जित्ने काम गरोस्, राष्ट्रको हित हुने काम गरोस्, अनि अन्तिम वर्षमा अलि अप्ठ्यारा काममै हात हालेर यस्तो काममा हात हालोस् कि अर्को सरकारले पनि त्यो काम गर्न बाध्य होस्, किनकि राष्ट्रको हितमा हो। त्यो हिसाबले काम गर्यो भने अवश्य पनि अब चाहिँ केही महसुस हुनेछ। त्यही भएर जिडिएस भन्न चाहन्छु म, गभर्नेन्स, डेभलपमेन्ट र सर्भिस डेलिभरीको काममा अरू सरकारले भन्दा अत्यधिक राम्रो गरोस् भन्ने म चाहिँ शुभकामना, मेरो चाहिँ चाहना आफ्नो व्यक्त गर्न चाहन्छु।
हस् धन्यवाद यहाँलाई। टिकाराम गिवाली हुनुहुन्थ्यो काठमाडौँबाट। विशेष गरी नयाँ सरकारले सुशासन, सेवा प्रवाह र विकास निर्माणको कामलाई चाहिँ बढ़ी प्राथमिकता दिई अगाडि बढ्नुपर्छ भन्ने सुझाव उहाँले दिनुभयो। फेरि अर्का श्रोता हुनुहुन्छ। नमस्कार।
जी नमस्कार।
हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
म जीपी रौतहटबाट, रामपुकारा।
कहाँबाट भन्नुभयो?
रामपुकारा, जीपी रौतहटबाट।
रौतहटबाट के छ आजको सन्दर्भमा यहाँको धारणा?
मेरो सन्दर्भमा के छ भने यो त धेरै राम्रो हो, अहिलेको सबैको सकारात्मक सोचबाट उहाँहरू आउनु भएको छ मसबाट। अब आउने सरकार सबैको सपना पुरा हुन्छ, मैले आकांक्षा राखेको छु नेपाल आमासँग। यो एकदम राम्रो भएर यो पहिलादेखि जुन समयको पुकार थियो, समयको पुकारबाट आएको हो। अब सबै न पुस्ताहरूको अनि ज्येष्ठ नागरिकहरूको, न पुस्ता पनि ज्येष्ठ नागरिक एकदिन हुनुहुन्छ, सबैको सपना सकार हुन्छ एकदम सकारात्मक रूपबाट सबै काम सेवा प्रणाली शासन प्रणाली होइन सेवा प्रणालीको माध्यमबाट सरकार जान्छ
हस् धन्यवाद यहाँलाई रौतहटबाट हुनुहुन्थ्यो हामीलाई धेरै टेलिफोनहरू आइरहेका छन् हामी जति सक्यो यो छोटो समयमा निश्चित समय अवधिमा लिने प्रयास गर्नेछौ नमस्कार
नमस्ते सर
हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट
सर म पोखरादेखि भोजेन्द्र छेत्री बोल्दैछु
हजुर
हजुर सर
अब आज यो नयाँ सरकार बन्दै गर्दा यहाँको अपेक्षा सुझाव कस्तो छ छोटकरीमा
हजुर सर यो धेरै कामहरू त गर्नु छ नयाँ सरकारलाई एकदमै धन्यवाद छ बधाई पनि छ मैले पनि 79 सालदेखि नै अहिले नै उसलाई दिएको हो अनि सबभन्दा ठुलो कुरा भनेको चाहिँ थुप्रै हुन्छ होइन अपेक्षाहरू गर्नुपर्ने कामहरू थुप्रै छ होला सरकारले तर मलाई के लाग्छ भने एक नम्बरमा के बलात्कारीलाई चाहिँ फाँस दिने नियम ल्याइदिया धेरै राम्रो हुन्छ जस्तो लाग्छ
हस् धन्यवाद यहाँलाई पोखराबाट हुनुहुन्थ्यो भोजेन्द्रजी उहाँले आफ्नो धारणा राख्नुभयो फेरि अर्का श्रोता लिन्छौ हामी नमस्कार हजुर नमस्कार आज हामी अन्तरसंवादमा सरकार नयाँ सरकार गठन हुँदै गर्दा सरकारसँगको तपाईँको अपेक्षा र सुझावको सन्दर्भमा कुराकानी गरिरहेका छौं 42117121 र 42117136 र यो टेलिफोन नम्बरमा आफ्नो धारणा व्यक्त गर्न सक्नुहुन्छ नमस्कार
हजुर नमस्ते
हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट
म झापा कचन कबलबाट शम्भु राजवंशी
शम्भुजी अब आजको सन्दर्भमा आफ्नो धारणा राख्न सक्नुहुन्छ
हजुर म चाहिँ के भन्न चाहन्छु भने अब एकदमै धेरै लामो समयपछि एउटा स्टेट सरकार हामीले पाउँदैछौँ एउटा नयाँ जोस सागरका साथमा हाम्रो धेरै युवा सांसदहरू संसदमा पुग्नुभएको छ र यसमा चाहिँ फेरि पनि त्यो राष्ट्रपालाई फुटाउनको लागि चाहिँ विभिन्न तत्त्वहरू खेल्न सक्छन् त्यसमा चाहिँ सजग रहन म चाहिँ अनुरोध गर्न चाहन्छु हाम्रो राष्ट्रपा पार्टीलाई र एकदम
हस् शम्भु राजवंशी हुनुहुन्थ्यो झापाबाट र जसरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई आम जनताले दुई तिहाईको नजिक पुर्याएका छन् त्यसै गरी पार्टीभित्रको आन्तरिक समीकरण पनि त्यतिकै मजबुत पार्न जरूरी छ भन्ने आशय उहाँको थियो फेरि अर्का श्रोता हुनुहुन्छ नमस्कार हजुर नमस्कार
हजुर नमस्कार
हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट
इन्द्रपुरा छुर्की क्षेत्री बाँकेदेखि
हजुर के छ इन्द्रजी आजको सन्दर्भ सरकारसँगको अपेक्षा यहाँसँग के छ
यो चाहिँ ऐतिहासिक चाहिने एकदम राम्रो अवसर हो एकदम चाहिने अब योभन्दा पहिलाका पुराना पार्टीहरू पहिलाका पार्टीहरूको चाहिँ गतिविधिलाई चाहिँ एकदम होइन मनन ध्यान गरेर एकदम चाहिँ सम्झेर चाहिँ अबको चाहिँ जो नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ फुट फुट गर्ने त्यहाँनिर कुरा गर्ने कुरा नमिलाउने विवाद गर्ने त्यो काम गर्नु भएन एकदमै चाहिँ बलात्कारीलाई चाहिने मृत्यु होइन दण्ड चाहिँ दिने व्यवस्था गर्नु पर्यो भ्रष्टाचारीलाई कारवाही र त्यसको साथसाथै रोजगारहरू चाहिँ जेन नै विदेशमा चाहिँ युवाहरूलाई नपठाउने नेपालमै चाहिँ गर्ने र त्यस्तै दृष्टिबिनुहरूलाई पनि चाहिने अहिले चाहिने रोजगार गर्नुसँगले नसक्नुसँगले चाहिँ खाना पुग्ने गरी भत्ताको व्यवस्था गरिदिनु पर्यो र धेरै कुराहरू छन् गर्ने एकदम चाहिँ उहाँहरूले चाहिँ राम्रो तरिकाले राष्ट्र र जनताको चाहिँ भावनालाई होइन कफु गर्नुहुनेछ भन्ने एकदम आशा शुभकामना बधाई छ
है धन्यवाद यहाँलाई फेरि अर्का श्रोता लिन्छु नमस्कार
हजुर नमस्कार
हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट
म सिन्धुलीको दुई दौडी दुईबाट विष्णु बहादुर पाख्रे
हजुर अब नयाँ सरकार गठन हुँदै गर्दा यहाँको अपेक्षा र सरकारका प्राथमिकता के हुनु पर्ला यहाँको धारणा के छ
यो सरकारले सुशासन एकदम छिटो भन्दा छिटो सुशासन ल्याउनु पर्यो भ्रष्टाचार मुक्त हुनु पर्यो र यो जति भ्रष्टाचार भएको छ नि त्यो भ्रष्टाचारको चाहिँ सम्पत्ति छानबिन गरेर त्यो आय स्रोत नभएको चाहिँ आय स्रोत नखुलेको सम्पत्ति जति सबै चाहिँ राष्ट्रियकरण गर्नु पर्यो र सुशासन ल्याउनु पर्यो त्यति हो
हस् धन्यवाद फेरि अर्का श्रोता लिन्छौँ हामी बढीभन्दा बढी छोटो समय बाँकी छ नमस्कार हजुर को बोल्दै हुनुहुन्छ? त्यति स्पष्ट आवाज आउन सकेन, फेरि अर्का श्रोता लिन्छौ हामी। नमस्कार।
नमस्ते
हजुर, को बोल्दै हुनुहुन्छ?
गणेश ओम बोले राई बोलेको।
हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ?
म अहिले चाहिँ गोदावरी ललितपुर।
ललितपुर हुन्छ। अब यो नयाँ सरकार गठन हुँदै गर्दा यहाँको अपेक्षा कस्तो छ?
पहिलो कुरा चाहिँ यो संविधान अन्तर्गत संविधानकोले भनेको छ बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय, बहुधार्मिक, धर्मनिरपेक्ष मुलुकको चित्र चाहिँ यो संविधानको शपथ ग्रहणदेखि नै मान्य सांसदहरूले आफ्नो मातृभाषामा पक्कै पनि लिनुहुनेछ शपथ भन्ने लागेको छ। र त्यसपछिको कार्यान्वयनको क्रममा चाहिँ अब आउने सबै देशको चित्र आउनु पर्यो र विदेशी एका युवाहरूलाई चाहिँ फेरि फर्काउनु पर्छ र देशको विकास गर्नुपर्छ भन्ने मलाई लागेको छ।
हस् हुन्छ, यहाँलाई धन्यवाद। फेरि अर्का श्रोता लिन्छौँ हामी। नमस्कार।
नमस्कार। नमस्कार हजुर।
हजुर, को बोल्दै हुनुहुन्छ? कहाँबाट?
कहाँबाट
भन्नुभयो? हजुर, के छ अब सरकारलाई के सुझाव दिनुहुन्छ? नयाँ सरकार बन्दै गर्दा यहाँको अपेक्षा कस्तो छ?
हजुर हजुर, भन्नु। नयाँ सरकारलाई पहिला प्रथममा चाहिँ यो नयाँ शुभकामना दिन चाहन्छु। नयाँ सरकार बनिसके बेला हामी चाहिँ के आशावादी छौँ भने बेला सबभन्दा यो नेपालमा चाहिँ सुरक्षित यो कलङ्कको रूपमा चाहिँ रहेको छ, यसको अन्त्य हुनुपर्छ। भ्रष्टाचारीलाई भ्रष्टाचारीलाई अनि पुनः त्यसलाई छानबिन गरेर त्यसलाई कारवाही हुनुपर्छ र बलात्कारीलाई उसलाई चाहिँ आजीवनको चाहिँ सजाय हुनुपर्छ सर।
हस् धन्यवाद। अब हामी एकजना श्रोतासँग कुराकानी गर्छौँ। नमस्कार।
हजुर नमस्कार सर।
हजुर, को बोल्दै हुनुहुन्छ?
सर, म जुम्माबाट नवराज साई बोल्दैछु।
नवराजजी, के छ आजको यो विषयमा यहाँको धारणा?
सर्वप्रथम नव आफ्नो जैनी प्रस्तावलाई धेरै धेरै बधाई छ। देशमा सुशासन छाओस्, पहिलेका सरकारले कर्णालीले हेर्ने दृष्टिकोणमा परिवर्तन आओस्, देशमा जथाभावी वन फडानी भइरहेको छ त्यसमा चाहिँ नियन्त्रण होस्, सुर्खेत जुम्ला कर्णाली राजमार्ग जतिभन्दा जति छिटो कालोपत्र होस्। हस् धन्यवाद सर।
हस् जुम्लाबाट हुनुहुन्थ्यो नवराज साई। यसरी धेरैभन्दा धेरै श्रोताहरू सरकार नयाँ सरकार गठन हुँदै गर्दा नयाँ सरकारलाई सुझाव दिन आतुर हुनुहुन्छ र हामीले आज 15 जनाको अपेक्षा र सुझाव लिन सक्यौं। आगामी दिनमा पनि श्रोताका भनाईहरू, श्रोताका सुझावहरू, अपेक्षाहरू हामी प्रस्तुत गर्दै नै जानेछौ र आजलाई भने अन्तरसंवाद कार्यक्रम यति नै। भोलि अर्को विषयमा कुराकानी गर्न फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।